الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلله فلا هادي له، ونشهد أن لا إله إلا الله وحده لا شريك له، ونشهد أن سيدنا ومولانا محمدًا عبده ورسوله. أما بعد، امام نووی رحمۃ اللہ علیہ اس باب میں سنتوں کو بیان فرما رہے ہیں، ساری نماز سے پہلے اور ساری نماز کے بعد اور اس کے فضائل. میرے محترم دوستو، بزرگوں اور گھروں پر بیٹھ کر سننے والی میری محترمہ مائیں اور بہنیں، بہت ہی امپورٹنٹ ہوتا ہے، جب کسی چیز کی فضیلت معلوم ہوتی ہے تو عمل کرنا بڑا آسان ہو جاتا ہے. حضرت عائشہ رضی اللہ تعالی عنہا سے مروی ہے، ہم فجر کی سنت سے شروع کرتے ہیں عشاء کی سنت تک. ام المومنین عائشہ رضی اللہ تعالی عنہا کی روایت امام بخاری نے صفحہ 165 پر اور مسلم شریف میں صفحہ 151 پر نقل کیا ہے کہ نوافل میں آپ صلی اللہ علیہ وسلم کا فجر کی دو رکعات سے زیادہ اہتمام کسی اور سنن کا نہیں تھا. فجر کی جو دو رکعات ہے اس کا اہتمام، فجر سے پہلے جو دو رکعات سنت ہے نبی صلی اللہ علیہ وسلم، اس کا اہتمام بہت زیادہ فرماتے تھے. صبح کی اذان اور اقامت کے درمیان نبی صلی اللہ علیہ وسلم صرف دو رکعت پڑھتے تھے. اس اہتمام کی تاکید کی وجہ سے بعض علماء کرام نے تو اس کو واجب قرار دیا. امام اعظم امام ابو حنیفہ کے یہاں بھی ایک روایت ہے کہ فجر کی دو رکعت سنت، یہ واجب ہے، لیکن زیادہ تر احناف علماء اور امام ابو حنیفہ اور جمہور علماء کے یہاں یہ سنت موقعہ ہے، لیکن زیادہ تاکید والی ہے. ویسے نبی اکرم صلی اللہ علیہ وسلم 13 رکعت پڑھ لیتے تھے تہجد کی، اور پھر فجر کی اذان، فجر کا وقت شروع ہوتا تو آپ ہلکی سی دو رکعت سنت پڑھتے تھے، لیکن فجر کی دو رکعت سنت کبھی بھی نہیں چھوڑتے تھے. نہ صحت کی حالت میں، نہ بیماری کی حالت میں، نہ سفر کی حالت میں، نہ گھر میں، آپ فجر کی دو رکعت ضرور پڑھتے تھے. اس کے علاوہ اور کوئی نوافل نہیں پڑھتے تھے فجر سے پہلے، صرف دو رکعت سنت اور اس کے بعد پھر فجر کی دو رکعت فرض آپ پڑھاتے تھے. نبی اکرم صلی اللہ علیہ وسلم فجر کی دو رکعت سنت اور عشاء کی وتر، اس کی پابندی فرمایا کرتے تھے. یہ سنتوں میں سب سے زیادہ سٹرونگ سنت، قوی، جس کو کہتے ہیں اقوس سنن، سنت میں سب سے زیادہ قوی. اور بخاری شریف میں یہ بات بھی نقل کی ہے، جو لوگ سنیں گے ان کو زیادہ فائدہ ہوگا، اس لیے کہ یہ ساری کام کی باتیں ہوتی ہے. ابن عمر رضی اللہ تعالیٰ عنہ حدیث کے راوی ہے، امام بخاری اس کو نقل فرماتے ہیں کہ آپ صلی اللہ علیہ وسلم کو مغرب کی دو رکعت گھر میں اور عشاء کی دو رکعت گھر میں اور صبح کی دو رکعت آپ گھر میں پڑھتے تھے. امام بخاری اس روایت کو نقل کرتے ہیں صفحہ 157 پر، 157 پیج کے اوپر، کہ مغرب کی دو رکعت گھر میں اور عشاء کی دو رکعت گھر میں، یعنی عشاء کے بعد کی دو رکعت گھر میں، اور صبح کی دو رکعت فجر سے پہلے کے گھر میں پڑھتے تھے. عادت طیبہ، سنن اور نوافل گھر میں پڑھنے کی تھی. چونکہ وتر تو آپ تہجد کے وقت پڑھتے تھے، نماز کے بعد کی تین نماز کے بعد کی جو سنت ہے، ایک فجر سے پہلے کی دو سنت، مغرب کے بعد کی دو سنت اور عشاء کے بعد کی دو سنت، اس کو آپ گھر میں ادا فرماتے تھے. یہ امام بخاری اس روایت کو بیان فرماتے ہیں. لیکن اگر کبھی فجر سے پہلے کی دو رکعت سنت مس ہو جائیں، چھوٹ جائیں، تو کیا کریں؟ سنن کبری میں اور اسی طرح امام ترمذی نے، امام حاکم نے روایت کو نقل کیا ہے اور راوی اس کے ابو ہریرہ ہے، آپ صلی اللہ علیہ وسلم نے فرمایا جو صبح کی دو رکعت سنت نہ پڑھ سکے تو وہ سورج نکلنے کے بعد پڑھ لے، نماز کے بعد نہیں، سورج نکلنے کے بعد. اور احناب کا فتویٰ بھی اسی پر ہے. ابو ہریرہ رضی اللہ تعالی عنہ سے روایت ہے، نیند آ جانے کی وجہ سے آپ صلی اللہ علیہ وسلم کی دو رکعت ایک مرتبہ فجر کی سنت چھٹ گئی تھی، تو آپ نے اس دو رکعت کو سورج نکلنے کے بعد ادا فرمائی. علماء کہہ رہے ہیں کہ یہ دو رکعت اتنی تاکید والی ہے کہ اس کو زوال تک بھی، یعنی فجر کی سن رائز سے لے کر زوال تک کے درمیان بھی آدمی پڑھ لیں تو بہتر ہے. اسے معلوم ہوا کہ فجر کی دو رکعت سنت اگر نہ پڑھ سکے جماعت کے چھٹ جانے کی وجہ سے تو اسے سورج نکلنے کے بعد پڑھ لیں، چونکہ سنت کی تاکید ہے. آپ صلی اللہ علیہ وسلم نے حضرات صحابہ کو چھٹ جانے پر سورج نکلنے کے بعد پڑھتے دیکھا تو آپ نے منع نہیں فرمایا. امام بیہقی خود نقل فرماتے ہیں سنن کبری میں، ابن عمر رضی اللہ تعالی عنہ کی دو رکعت سنت چھوٹ گئی تو انہوں نے سورج نکلنے کے بعد پڑھی. اگر معلوم ہوتا ہے کہ فرض فجر کی فرض نماز کے بعد سے لے کر سورج نکلنے تک میں اگر پڑھنا ہوتا تو آپ ضرور پڑھتے، لیکن ایک بھی روایت میں یہ بات نہیں ہے کہ فرض کے بعد آپ صلی اللہ علیہ وسلم نے پڑھا ہو. معلوم ہوتا ہے کہ فجر کی سنت اگر چھٹ جائے تو فرض کے بعد سے لے کر سن رائز تک میں سارے علماء کے یہاں بالاجماع مکروہ ہے، نہیں پڑھ سکتے. ہاں، سورج نکلنے کے بعد سے لے کر زوال تک پڑھنے کی اس کی گنجائش ہے. یہ فتویٰ اعلیٰ سنن میں لکھا ہے، جلد نمبر 7 میں. لیکن اگر جماعت کھڑی ہو جائے تو سنت کا کیا ہوگا؟ یہ مردوں کے لیے مسئلہ ہے، عورتوں کے لیے نہیں. ابن عمر رضی اللہ تعالیٰ عنہ مسجد میں تشریف لائے، روایت امام تہاوی نے تہاوی شریف میں نقل کی ہے، تشریف لائے تو جماعت ہو رہی تھی، نماز شروع ہو گئی تھی، انہوں نے دو رکعت ابھی نہیں پڑھی تھی، سنت باقی تھی، تو انہوں نے باہر اپنی بہن جو نبی اکرم صلی اللہ علیہ وسلم کی اہلیہ تھی، حضرت عمر رضی اللہ تعالی کی بیٹی آپ صلی اللہ علیہ وسلم کی اہلیہ تھی، حضرت حفصہ رضی اللہ تعالی عنہا، ان کے مکان میں سائر پر جا کر وہاں دو رکعت پڑھی، پھر امام کے ساتھ شریک ہو گئے. معلوم ہوتا ہے اس کی تاکید زیادہ ہے، اس کو پڑھ لینا چاہیے. حضرت ابو دردہ رضی اللہ تعالیٰ عنہ کی روایت بھی تابعی شریف میں، مسجد میں داخل ہوئے تو جماعت کھڑی تھی، لوگ فجر کی نماز میں شریک تھے، انہوں نے مسجد کے کنارے میں دو رکعت سنت پڑھ لی، پھر قوم کے ساتھ جماعت میں شریک ہو گئے. اس سے معلوم ہوتا ہے کہ اگر تمہیں امید ہو कि मुझे एक रकात या दो रकात तक मिल जाएगी या तहियात भी मिल जाएगी तो फिर पहले सुन्नत को पढ़ लेना चाहिए। अब सुबह की दो रकात सुन्नत कब पढ़ते थे? इब्न उमर रजी अल्लाह तआला फरमाते हैं, हजरत हफ्सा रजी अल्लाह तआला अन्हा उम्मुल मोमिनीन ने फरमाया, आप सल्लल्लाहु अलैहि वसल्लम फजर की सुन्नत उस वक्त पढ़ते जब सुबह की रोशनी, सुबह की यानी फजर की टाइम शुरू होने की, तहज्जुद का टाइम खत्म, सहरी का टाइम खत्म, इजी वर्ड के लिए, और अब फजर का टाइम शुरू होता, बस आप उस वक्त पढ़ लेते थे। चूंकि अबू दाऊद शरीफ में है और तहावी शरीफ में भी है, इमाम अहमद बिन हम्बल ने भी इसको नकल फरमाया। अबू हुरैरा रजी अल्लाह तआला फरमाते हैं, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाया, फजर की दो रकात सुन्नत को मत छोड़ो अगरचे मैदान जिहाद में घोड़े तुम्हें रोन डाले, तुम्हारे ऊपर से चल जाए घोड़े, फिर भी तुम्हारे अंदर में ताकत है, बैठ के भी किस तरह पढ़ लो इसको, इतनी ताकत। हजरत आयशा रजी अल्लाह तआला ना फरमाते हैं, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इमाम तहावी इस रिवायत को नकल फरमाते हैं कि फजर की दो रकात सुन्नत दुनिया और दुनिया की सारी चीजों से बेहतर है। दुनिया और दुनिया की चीज, इस वजह से मुहद्दिसीन इज़ाम फुकहाए किराम ने सुन्नत को मुअक्कदा और लाजिम करा दिया है। इसी वजह से अहनाब ने उसे जमात खड़ी हो जाने के बाद भी आखिरी तशहुद के मिलने पर भी कि मिल जाएगा मुझे, पढ़ना जायज करा दिया है। बखिलाफ और नमाज से पहले की सुन्नत में यह हुक्म नहीं है। हां, अगर तुम्हें ऐसा लगे जोहर में आए नमाज खड़ी हो गई तो अपनी सुन्नत पहले नहीं पढ़े, असर में, इसी तरह ईशा में, बाद में पढ़ ले नमाज के बाद। लेकिन ये तुम्हें उम्मीद है कि हम पहली रकात नहीं तो दूसरी रकात, दूसरी तहिया तो मिल ही जाएगी, तो फिर दो रकात हल्की सी पढ़ ले, ताकीद है इसकी। आप सल्लल्लाहु अलैहि वसल्लम फजर की दो रकात सुन्नत में क्या पढ़ते थे? अबू हुरैरा रजी अल्लाह तआला अन्हु की रिवायत इमाम मुस्लिम ने नकल की है और यही रिवायत अबू दाऊद शरीफ में भी है, इब्न माजा में भी है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फजर की सुन्नत में पहली रकात में कुल या अय्युहल काफिरून और दूसरी रकात में कुल हुवल्लाहु अहद, कुल या अय्युहल काफिरून और कुल हुवल्लाहु अहद, इसलिए कि कुल या अय्युहल काफिरून एक चौथाई कुरान के बराबर है और कुल हुवल्लाहु अहद एक तिहाई दस पारे के बराबर सवाब। इन दोनों को इब्न उमर फरमाते हैं आप फजर की नमाज में पढ़ते थे। इब्न उमर रजी अल्लाह तआला अन्हु फरमाते हैं, इब्न माजा में ये रिवायत नकल की है सफा 80 पर, कि मैंने एक महीने तक आपको देखा। आई हैव सीन प्रोफेट सल्लल्लाहु अलैहि वसल्लम फॉर ए मंथ, कि फजर की दो रकात सुन्नत में रोजाना कुल या अय्युहल काफिरून इन फर्स्ट रका इन सेकंड रका कुल हुवल्लाहु अहद पढ़ते थे। बहुत सारी रिवायत है कि आप फजर की दो रकात सुन्नत हल्की पढ़ते थे, समझ में आई? चूंकि आप लंबी तहज्जुद पढ़ते थे, ऐसा नहीं कि पूरी रात सोते रहे और फजर की सुन्नत हल्की, आप लंबी लंबी तहज्जुद और कई लंबे रुकू और सजदा फरमाते थे, इसलिए आप फजर की दो रकात में छोटी दो सूरत पढ़कर, इन सूरतों का पढ़ना फजर की सुन्नत में मुस्ताहब है, पढ़ना चाहिए। इमाम आजम इमाम अबू हनीफा रहमतुल्लाह अलैह के यहां इन दो सूरत के अलावा और भी किरात करना चाहे कर सकते हैं, कोई प्रॉब्लम नहीं है, जरूरी नहीं है। इसलिए कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की एक और रिवायत इमाम मुस्लिम ने नकल की है, अब्दुल्लाह बिन अब्बास इसके राबी है, फरमाते फजर की दो रकात में से पहली रकात में कुल आमन्ना बिल्लाहि वमा उन्ज़िले इलैना लंबी लंबा रुकू पड़ा, और दूसरी रकात में अशहदु बिअन्ना मुस्लिमून से लेकर अखीर तक पढ़ा। मालूम होता है और चीज का पढ़ना भी आप सल्लल्लाहु अलैहि वसल्लम से साबित है, लेकिन चूंकि वो लंबी तहज्जुद होती थी और लंबी तहज्जुद के साथ थक जाते थे तो बस वो दो रकात हल्की पढ़ते थे। इसीलिए बाज रिवायत में हजरत आयशा फरमाती है फजर की सुन्नत में पहली रकात में आमन रसूल से लेकर एंड तक आपने पढ़ा है, और दूसरी रकात में कुलिया हलल किताबी से लेकर इला कलिमत इन सवाइम बैनना व बैनकुम अखीर तक पढ़ा। तो अलग अलग साबित है। आम तौर पर फजर की सुन्नत आप हल्की पढ़ते थे, वरना आपका मामूल बहुत कम था दूसरी आयतों का फजर में पढ़, फजर की सुन्नत में पढ़ने का। फजर की सुन्नत अदा करने के बाद, हां ये दुआ याद कर लो, मजमा उज़्ज़वाइद में नकल की है, हजरत उम्मुल मोमिनीन आयशा फरमाती है फजर से पहले दो रकात के बाद यानी दो सुन्नत पढ़ने के बाद, घर में सुन्नत पढ़ते थे आप, फिर मस्जिद में तशरीफ ले जाते थे और आप एक दुआ पढ़ते थे, अल्लाहुम्मा रब्ब जिब्रईल व रब्ब मीकाईल, रब्ब जिब्रईल व मीकाईल व रब्ब इसराफील व रब्ब मुहम्मद। जिब्रईल का नाम, मीकाईल का नाम, इसराफील का नाम, कि जिब्रईल के रब, मीकाईल के रब, इसराफील के रब और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के रब, आऊज़ु बिका मिनन्नार, मैं तुझसे जहन्नम से पनाह मांगता हूं। सुभानअल्लाह, ये दुआ मनकूल है, अल्लाहुम्म रब जिब्रईल व मीकाईल व रब इसराफील व रब मोहम्मद, आऊज़ु बिका मिनन्नार, आऊज़ु बिका मिनन्नार, आऊज़ु बिका मिनन्नार। कितना इंपॉर्टेंट है कि नबी सल्लल्लाहु अलैहि वसल्लम इमामुल अंबिया है लेकिन फिर भी जहन्नम से पनाह मांग रहे हैं। पूरी रात तहज्जुद पढ़ी है, फजर की सुन्नत पढ़ी है, अब अल्लाह के घर में जा रहे हैं, रास्ते में मस्जिद में जाते हुए आपने जहन्नम से पनाह मांगी है। ये तो थी फजर की सुन्नत। अब हम चलते हैं सलात जवाल की तरफ। मुहद्दिसीन के यहां इशराक की नमाज और जवाल की चाश्त की नमाज एक ही है, एक ही है। मुहद्दिसीन के यहां अगर जल्दी पढ़ ले सूरज निकलने के बाद तो उसको नाम दिया इशराक का, और अगर देर से पढ़ा है तो उसको नाम दिया चाश्त का। है दोनों एक ही, चाहे जल्दी पढ़ो चाहे बाद में पढ़ो, मुहद्दिसीन के यहां इसलिए एक ही बाप उन्होंने कायम किया है सलातुज़्ज़वाल का। नहीं बाप, सूफियों के यहां, मुतसव्विफीन तसव्वुफ वालों के यहां ये अलग अलग नमाज है, इशराक की अलग, चाश्त की अलग है, कि इशराक की सूरज निकलने के बाद दो रकात और 11 बजे चाश्त की नमाज, 2 घंटे के बाद फजर के चाश्त की नमाज। तो बहुत सारी हदीस की किताबों में जवाल, इसको सलातु जवाल कह दिया, सलातु दुहा कहा हदीस में। इब्न अब्बास रजी अल्लाह तआला से मरवी है, जब इसको नहार हो जाता आप मदीना मुनव्वरा के किसी गार्डन में तशरीफ ले जाते और 4 रकात नमाज एक सलाम से पढ़ते थे, चाश्त की नमाज 4 रकात नमाज एक सलाम, जैसे 4 क्रम सुन्नत पढ़ते ऐसे 4 रकात नफल पढ़ते थे एक सलाम के साथ। एक सलाम का माना 2 रकात पर सलाम न फेरना, 4 पर सलाम पे उसको एक सलाम कहते हैं। दो रकात दो दो रकात पर सलाम फिर तो उसको दो सलाम कहते हैं। तो रिवायतों से मालूम होता है कि आप ये एक रिवायत में है जवाल के बाद आप चार रकात पढ़ते थे जो जोहर के अलावा होती थी, ये भी है। अहनाब के यहां वो जोहर की चार रकात सुन्नत शुमार की जाती है जो जोहर से पहले होती है। अब उसको सलातुज़वाल में सॉरी सलातुज़वाल किसको कहते हैं, जवाल हो जाने के बाद इशराक की नमाज और चाश्त की नमाज, इसके बारे में मुहद्दिसीन ने कहा कि ये एक ही नमाज है, जल्दी पढ़ो इशराक है, देर से पढ़ो तो ये चाश्त की नमाज है। दो रकात या चार रकात इशराक की, वहां भी चार रकात चाश्त की पढ़ना चाहे पढ़ सकते हैं, सवाब एक ही है। लेकिन सूफियों ने कहा इशराक अलग नमाज है, चाश्त अलग नमाज है। लेकिन हम बात करें सुन्नत की, ये तो नवाफिल है। सलातुज़वाल किसको कहते हैं, सलातुज़वाल यानी 12 बजे सूरज जब बराबर सर के ऊपर आ जाता है, जब ये ढल जाता है जवाल के बाद, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम चार रकात एक सलाम के साथ पढ़ते थे, एक सलाम के साथ यानी चार रकात में आखिरी सलाम फेरते थे। अब इसी को इमाम शाफी रहमतुल्लाह अलैह, इमाम मालिक रहमतुल्लाह अलैह, इमाम अहमद बिन हंबल कह रहे हैं कि जोहर की सुन्नत अलग है और ये सलातुज़वाल अलग है। आप जवाल के बाद पहले चार पढ़ते थे, बाद में फिर जोहर की सुन्नत पढ़ते थे। लेकिन इमाम आजम इमाम हनीफा फरमाते हैं जवाल के बाद जोहर का टाइम शुरू हो जाता है तो आप जोहर की सुन्नत चार रकात पढ़ते थे, न कि मुस्तकिल जवाल के बाद चार रकात फिर सुन्नत अलग। इसलिए इमाम अबू हनीफा रहमतुल्लाह अलैह की यहां चार रकात ये सुन्नत है एक सलाम के साथ जो हम जोहर से पहले पढ़ते हैं, इसको सलातुज़वाल कहते हैं। ये बात कश्मुल गुम्मा में लिखी है अल्लामा शारानी के हवाले से। हजरत अनस रजी अल्लाह तआला इसके राबी है, मैंने आप सल्लल्लाहु अलैहि वसल्लम को देखा जवाल से पहले भी चार रकात पढ़ते थे, फिर जवाल के बाद भी चार रकात पढ़ते थे, यानी चाश्त की भी चार रकात और जब जवाल हो जाए फिर चार रकात, फिर जोहर की सुन्नत अदा फरमाते थे। तो गोया जवाल के बाद चार रकात पढ़ी और सुन्नत अलग पढ़ी, ये बाज उलमा के यहां है, मैंने जैसे मैंने बयान किया। लेकिन अहनाब के यहां असल क्या, चार रकात वो सुन्नत ही है। उनके यहां दूसरे इमामों के यहां दो जोहर की सुन्नत, जोहर से पहले दो सुन्नत, चार जवाल के बाद और फिर मुस्तकिल दो रकात जोहर से पहले सुन्नत है। उसके बारे में भी उलमा कहते हैं अगर जोहर से पहले चार रकात का टाइम मिल गया चार पढ़ लो, लेकिन अगर जमात खड़ी हो जाएगी मुख्तसर वक्त दो रकात भी पढ़ सकते हैं तो उस रिवायत पर भी अमल हो जाएगा। उकबा इब्न आमिर रजी अल्लाह तआला अन्हु से मरवी है कि आप सल्लल्लाहु अलैहि वसल्लम फरमाया जो शख्स सूरज ढलते हुए वुजू करे, जवाल के वक्त वुजू करे और उसके बाद दो रकात नमाज पढ़े, उसके गुनाहों को माफ कर दिया जाता है। या बाज रिवायत में है ये वो ऐसा है जैसा कि आज उसकी मां ने इसको जना है कि मां से पैदा होने वाले बच्चे का कोई गुनाह नहीं, इसका भी कोई गुनाह नहीं। ये बात कंजुल उम्माल में अली मुत्तकी ने नकल की है। हजरत सौबान रजी अल्लाह तआला अन्हु नरेटेड फरमाते हैं नबी सल्लल्लाहु अलैहि वसल्लम मुस्तहब समझते थे कि सूरज ढलने के बाद जबकि सूरज ढल जाए नबी सल्लल्लाहु अलैहि वसल्लम चार रकात पढ़ते थे। तो हजरत आयशा रज़ी अल्लाह तआला ने सवाल किया اے اللہ کے رسول ہم آپ کو دیکھ رہے ہیں کہ آپ اس وقت نماز پڑھنا پسند فرماتے ہیں, یو لائک ٹو پرفارم نماز ان دس ٹائم, یعنی امیڈیٹلی آفٹر زوال, 10 منٹس آفٹر زوال. آپ صلی اللہ علیہ وسلم نے فرمایا اس وقت آسمان کے دروازے کھلتے ہیں, زوال کے بعد سے آسمان کے دروازے کھلتے ہیں اور اللہ تبارک و تعالی مخلوق کو دیکھتا ہے. کیسے اللہ کو پتا ہے, لیکن یہ روایت کنز الاموال میں ہے. فرمایا آسمان کے دروازے کھلتے ہیں اور اللہ مخلوق کو دیکھتا ہے کہ وہ نماز کی حالت میں ہے. اس نماز پر, یہ نماز اتنی زبردست ہے کہ حضرت آدم, حضرت نوح, حضرت ابراہیم, حضرت موسیٰ, حضرت عیسیٰ, ان تمام نے پڑھی ہے. وہ تمام پڑھتے تھے پابندی سے. یہ صلاۃ الزوال ہے. جو ظہر کی سنت کے علاوہ ہے, اس کے بعد جس کو کہتے ہیں, اسی لیے امام ترمذی نے باب قائم کیا الصلاۃ عند الزوال, زوال کے بعد نماز. نبی اکرم صلی اللہ علیہ وسلم ظہر سے پہلے 4 رکعت کبھی چھوڑتے نہیں تھے, بخاری شریف میں ہے. حضرت عائشہ فرماتی ہے آپ صلی اللہ علیہ وسلم ظہر سے پہلے 4 رکعت میرے کمرے میں ادا فرماتے تھے, ابو داؤد شریف میں ہے. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہے آپ صلی اللہ علیہ وسلم ظہر سے پہلے 4 رکعت پڑھتے اور عصر سے پہلے, ان دونوں کو نہیں چھوڑتے تھے. ہم تو سنت غیر موقع ہے, چھوڑو. اسی لیے حضرت عائشہ رضی اللہ تعالی عنہا کے پاس ایک مرد آیا, اس نے پوچھا کہ کون سی نماز کو آپ صلی اللہ علیہ وسلم پابندی سے پڑھتے تھے سنن میں. حضرت عائشہ نے فرمایا ظہر سے پہلے کی 4 رکعت جس میں آپ چرا لمبا قیام فرماتے تھے اور اچھی طرح رکوع اور سجود فرماتے تھے, 4 رکعت سنن ٹائم نکال کر. ایک سلام کے ساتھ 4 رکعت سنت ایک ساتھ پڑھنی ہے, دو نہیں, 4 رکعت سنت. اس لیے کہ سورج ڈھلنے کے بعد آسمان کے دروازے کھل جاتے ہیں, اس کی بھی بڑی فضیلت ہے, ایسے وقت میں پڑھنا چاہیے. بلکہ مجمع الزوائد کی ایک روایت, عبد الرحمن ابن حمیر اپنے والد و اپنے دادا سے نقل کرتے ہیں کہ زوال کے بعد کی نماز تہجد کی طرح ہے, جیسے تہجد کا ثواب ویسے اس 4 رکعت کا ثواب, 4 رکعت سنت. اسی لیے نبی اکرم صلی اللہ علیہ وسلم فرمایا جس نے ظہر سے پہلے 4 رکعت پڑھ لی اس نے گویا رات میں تہجد پڑھ لی. حضرت برہ اس کے راوی ہے. اسی لیے حضرت مسروق بڑے تابعی ہے, فرماتے ہیں رات کی تہجد کی نماز کی طرح اور کوئی نماز نہیں سوائے ظہر کی 4 رکعت سنت کے. اس کی دین کی نمازوں پر ایسی فضیلت جیسے جماعت کی فضیلت اکیلے آدمی پر. اکیلا آدمی نماز پڑھے فجر کی یا ظہر کی تو وہ الگ ہے, اور ایک جماعت کے ساتھ پڑھے تو 27 درجہ ہے. فرمایا ظہر کی 4 رکعت سنت بالکل ایسے ہے جیسے جماعت کے ساتھ آپ نماز پڑھے, اس کا ثواب بہت زیادہ ہے. اور ایک حدیث مجمع الزوائد میں بھی, اور ایک اور حدیث ہے, چلو ہم سنتے ہیں, شاید لوگ پابندی سے پڑھیں اس کو. حضرت صفوان نے فرمایا, نبی اکرم صلی اللہ علیہ وسلم کی روایت ہے, جس نے ظہر سے پہلے 4 رکعت سنت ادا کی اس نے گویا حضرت اسماعیل علیہ السلام کے خاندان کے 4 غلام کو آزاد کیا. 1 غلام کو آزاد کرے جہنم آرام ہو جاتی ہے, 4 غلام. اور اسماعیل علیہ السلام کا خاندان عرب غلام. اسی لیے ابن عباس رضی اللہ تعالیٰ عنہ کی روایت حدیث کی کتاب مجمع الزوائد میں علامہ سمیع نے نقل کی ہے, فرمایا جو میری امت میں سے ظہر سے پہلے 4 رکعت نماز پڑھے گا, میری امت میں سے ظہر سے پہلے 4 رکعت نماز پڑھے گا اس نے گویا رات بھر عبادت کی, رات بھر عبادت کی. اس وقت آسمان کے دروازے کھول جاتے ہیں اور دعائیں قبول ہوتی ہیں. 4 رکعت پڑھنے کے بعد فرض نماز کھڑی ہو وہاں تک دعاؤں میں مشغول رہو, اس وقت دعائیں قبول ہوتی ہیں. زوال ہونے کے بعد سے لے کر زہر کی نماز ہو جائے وہاں تک آسمان کے دروازے کھلے ہیں. اسی لیے زہر کے پہلے کی 4 رکعت زوال سے, زوال کے بعد 4 رکعت کی بڑی فضیلت ہے. لیکن اس کا ثواب صرف اس وقت ہے کہ فرض سے پہلے پڑھیں, فرض سے پہلے چھٹ جائیں تو پھر بعد میں وہ فضیلت نہیں ملے گی, یاد رکھنا. ہاں سنت چھٹ جائیں تو نماز فرض نماز کے بعد پڑھ سکتا ہے, لیکن جو فضیلت ظہر سے پہلے کی ہوتی ہے یعنی ظہر کی فرض سے پہلے, وہ بعد میں نہیں ملتی ہے. معلوم ہوتا ہے جس کی ظہر سے پہلے 4 رکعت چھٹ جائیں وہ ظہر کے بعد پڑھ سکتا ہے. حضرت عائشہ فرماتی ہے نبی اکرم صلی اللہ علیہ وسلم سے کبھی چھٹ جاتی تو آپ بعد میں پڑھتے تھے. لیکن اس کو کب پڑھنا ہے, فرض نماز آپ نے پڑھ لی, اب فرض نماز کے بعد کی سنت پہلے پڑھیں اور جو چھٹ گئی وہ بعد میں پڑھیں. تو ظہر کی نماز پڑھنے کے بعد پہلے 2 رکعت سنت جو ظہر کے بعد کی ہے اس کو پہلے پڑھو, اور جو 4 رکعت پہلے کی چھٹ گئی ہے وہ بعد میں پڑھو. حضرت عائشہ فرماتی ہے کہ آپ صلی اللہ علیہ وسلم سے جب ظہر سے پہلے کی 4 رکعت چھٹ جاتی تو اسے 2 رکعت سنت کے بعد پڑھتے تھے. یہ مسئلہ بھی سیکھ لیا. نسائی شریف کی ایک حدیث سن لو, حضرت ام حبیبہ رضی اللہ تعالی عنہا فرماتی ہے جو شخص ظہر سے پہلے 4 رکعت اور ظہر کے بعد 4 رکعت پڑے گا جہنم اس پر حرام کر دی جائے گی, جہنم اس پر حرام کر دی جائے گی, پابندی کرنی چاہیے. ظہر کے بعد کی 4 رکعت اور ظہر کے بعد, ظہر سے پہلے 4 رکعت سنت, ظہر کے بعد 2 سنت اور 2 نفل, 4. حضرت ام حبیبہ رضی اللہ تعالی عنہ فرماتی ہے جس نے ظہر سے پہلے 4 رکعت پڑھی اور ظہر کے بعد 2 رکعت سنت 2 نفل پر ہمیشگی سے عمل کیا اس پر اللہ پاک جہنم کو حرام کر دیتا ہے. بڑی اہم فضیلت ہے. ہاں اکثر لوگ محروم رہتے ہیں, سنتوں کو نہیں پڑھتے ہیں, صرف فرض نماز پڑھتے بھاگ جاتے ہیں. جہنم سے بچنے کے لیے لوگ کیسے کیسے دعائیں کرتے ہیں, لیکن دیکھو پابندی کرو ظہر سے پہلے کی سنت کی, ظہر کے بعد 4 رکعت. لوگ کیا کرتے ہیں, 2 سنت اور بھاگے, 2 نفل نہیں پڑھنی چاہیے, پابندی کرنی چاہیے. کتنا ٹائم لگتا ہے, 2 منٹ 3 منٹ 4 منٹ. تو یہ ابو ایوب رضی اللہ تعالیٰ فرماتے ہیں جب آپ نے قیام کیا تو آپ کو دیکھا ظہر سے پہلے ہمیشہ چار رکعت ہمیشہ پڑھتے تھے. فرمایا زوال کے بعد سے آسمان کا دروازہ کھل جاتا ہے, پھر تو کوئی دروازہ بند نہیں کیا جاتا یہاں تک کہ ظہر کی نماز ختم ہوتی ہے. میں چاہتا ہوں, اللہ کے نبی فرماتے ہیں, میری بھلائی اس وقت آسمان پر پہنچے, میری اچھائی. اور گزشتہ انبیاء علیہ السلام کی سنت بھی ہے چار رکعت پڑھنا, جیسے میں نے بتلایا آدم علیہ السلام, نوح علیہ السلام, ابراہیم علیہ السلام, موسیٰ علیہ السلام وغیرہ, عیسیٰ علیہ السلام چار رکعت کی پابندی کرتے تھے یہ زور سے. پھر آگے چلتے ہیں, عصر سے پہلے زہر کے بعد کی دو رکعت کی بھی تاکید آ گئی کہ اس پر جہنم حرام ہو جاتی جو پابندی کرتا ہے. عصر سے پہلے چار رکعت کے بارے میں کیا حکم ہے؟ سنتیں غیر موقعہ ہے لیکن ترمذی شریف میں ہے, ابن عمر اس کے راوی ہے, نبی اکرم صلی اللہ علیہ وسلم فرمایا اللہ اس پر رحمت اتارے گا, رحمت جو عصر سے پہلے چار رکعت پڑھے. حضرت علی رضی اللہ تعالیٰ عنہ سے مروی ہے, نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا ہماری امت میں سے جو شخص عصر سے پہلے چار رکعت پر ہمیشہ کی پابندی کرے گا وہ زمین پر یقینی طور پر مغفور لوگوں میں سے لکھا جائے گا. مغفور کا معنی وہ لوگ جن کی اللہ نے مغفرت کر دی ہے. زمین پر چلتا پھرتا ہے لیکن مغفور ہے, اللہ نے ان کی مغفرت کر دی ہے. مجموع الزوائد میں اس روایت کو نقل کیا حضرت علی کی, اس کی بھی عادت ڈالنی چاہیے. وقت ہو وقت نکال کر, کون نہیں چاہتا کہ اللہ مغفرت. زمین پر چلتا پھرتا رہے گا لیکن مرنے سے پہلے ہی اس کی مغفرت ہو جائے گی, اس کا نام مغفور لوگوں میں سے ہوگا. تو عصر سے پہلے کی چار رکعت, ظہر کے بعد کی دو رکعت سنت بھی آپ صلی اللہ علیہ وسلم پابندی سے پڑھتے تھے ظہر کے بعد. جیسا کہ ابھی ام حبیبہ کی روایت ہم نے سنائی کہ جو ظہر کے بعد چار رکعت پڑھے اس پر بھی جہنم کی آگ حرام, اور جو عصر سے پہلے چار رکعت پڑھے اس کے لیے تو مغفرت لکھی دیا اور اس پر اللہ کی رحمت اترتی ہے. حضرت علی رضی اللہ تعالی عنہ فرماتے ہیں آپ صلی اللہ علیہ وسلم کی سنت کے بارے میں, فرمایا ظہر سے پہلے چار رکعت, ظہر کے بعد دو رکعت, اور عصر سے پہلے آپ صلی اللہ علیہ وسلم چار رکعت پڑھا کرتے تھے. اسی لیے عصر سے پہلے چار رکعت سنت غیر موقعہ یعنی مستحب لکھا. لیکن کبھی کبھی عصر سے پہلے آپ صلی اللہ علیہ وسلم وقت نہ ہوتا تو دو رکعت بھی پڑھ لیتے, وقت پر بات ہے لیکن پڑھنی چاہیے. ام حبیبہ فرماتی ہے دوسری روایت, نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا جو عصر سے پہلے چار رکعت پر ہمیشگی کرے اللہ تبارک و تعالی اس کے لیے جنت میں ایک گھر بناتا ہے. جہنم حرام اور جنت میں ایک گھر. ام سلمہ بھی فرماتی ہے آپ نے فرمایا جو عصر سے پہلے بھی چار رکعت پر لے اس کے بدن پر اللہ تبارک و تعالی جہنم کی آگ کو آرام کر دیتا ہے. یہ تو ہو گئی عصر سے پہلے کی چار رکعت, اب آتے ہیں مغرب کے بعد کی دو رکعت. عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ فرماتے ہیں میں شمار نہیں کر سکتا, میں گن نہیں سکتا, मैं काउंट नहीं कर सकता कि कितनी मर्तबा मैंने आप सल्लल्लाहु अलैहि वसल्लम को देखा कि मगरिब के बाद दो रकात, फजर से पहले भी दो रकात, मगरिब के बाद दो रकात, फजर से पहले की दो रकात सुन्नत में आप, मैं गिन नहीं सकता कि आप पहली रकात में कुल या अय्युहल काफिरून पढ़ते थे, दूसरी रकात में कुल हुवल्लाह पढ़ते थे, मगरिब के बाद की दो रकात सुन्नत, और चूंकि रात शुरू होती है वहां दिन शुरू होता है, कुल या अय्युहल काफिरून पढ़े तो फैसला हुआ। अल्लाह कहते ये शिर्क से बड़ी है, मुनाफिकत से बड़ी है। और कुल हुवल्लाह पढ़कर उसने तौहीद का इकरार किया पूरे दिन के लिए, और रात शुरू होती है मगरिब से, फिर कहता अल्लाह मैं शिर्क से, मैंने शिर्क से बरी हूं, मैं शिर्क नहीं करता, तेरी इबादत करता हूं, और कुल हुवल्लाह पढ़कर एक अल्लाह की तौहीद का इकरार करता। हां बाज मरतबा इब्न अब्बास अबू दाऊद शरीफ में है कि आप सल्लल्लाहु अलैहि वसल्लम मगरिब के बाद की दो रकात में इस कदर किरात तवील भी फरमाते थे कि तमाम मस्जिद वाले चले जाते थे, मस्जिद खाली हो जाती थी। रवायत में है अबू दाऊद शरीफ। तो ये चीज है, मगरिब के बाद भी दो रकात आप सल्लल्लाहु अलैहि वसल्लम घर में पढ़ते थे, या कभी मस्जिद में पढ़ ली तो लंबी किरात कर लेते थे, लेकिन अक्सर घर में पढ़ते थे। मगरिब के बाद दो रकात अक्सर घर में पढ़ते थे आप, अक्सर कभी मस्जिद में पढ़ लेते थे। लेकिन अवाबीन जो नमाज है, चलो चलते उसकी बात कर लेते फिर ईशा की सुन्नत, मगरिब के बाद छह रकात नफल की फजीलत 12 साल की इबादत के बराबर है। इब्ने खुजैमा और इब्ने माजा में इस रिवायत को नकल किया है। अबू हुरैरा रज़ियल्लाहु ताला अन्हु फरमाते नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो मगरिब के बाद छह रकात पढ़े, मगरिब के फर्ज के बाद छह रकात पढ़े, दरमियान में कोई दुनिया की बात न करे, दुनिया की बात, दीन का कोई मसला अलग बात है, दुनियावी बात, उसे 12 साल की इबादत के बराबर सवाब मिलेगा। 12 साल। हजरत अम्मार बिन यासिर को देखा, मोहम्मद बिन अम्मार उनके बेटे, फरमाते कि मगरिब के बाद छह रकात पढ़ते थे, दो सुन्नत दो नफल दो नफल, या दो सुन्नत दो नफल दो नफल दो नफल, दोनों कॉल है, दो सुन्नत और छह नफल, या दो सुन्नत चार नफल, कभी छह हो जाती है, क्योंकि यहां फर्ज नमाज के बाद ज्यादातर उलमा यही कहते हैं दो सुन्नत दो नफल, दो नफल एक्स्ट्रा मिला लो अवाबिन का सवाब मिल जाए। फरमाया मगरिब के बाद अम्मार बिन यासिर रज़ियल्लाहु ताला अन्हु छह रकात पढ़ते थे, फिर उन्होंने कहा मैंने अपने महबूब रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम को मगरिब के बाद छह रकात पढ़ते देखा है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो मगरिब के बाद छह रकात पढ़ेगा उसके गुनाह माफ हो जाएंगे, चाहे वो समंदर की झाग के बराबर क्यों ना हो। इवन दो द सिंस आर अमाउंट ऑफ द फोम ऑफ द ओशन, झाग फोम। हजरत सालिम ने नैलुल अवतार में भी इस रिवायत को नकल किया है। हजरत सालिम ने अपने वालिद अब्दुल्लाह इब्न उमर से नकल किया, जो हजरत उमर का पोटा है, अपने वालिद से नकल किया कि नबी पाक साहब ने फरमाया जिसने मगरिब के बाद छह रकात पढ़ ली, बातचीत नहीं की, दुनिया की गुफ्तगू नहीं, उसके 50 साल के गुनाह माफ हो जाएंगे। कितने? 50 साल। हां मगरिब के बाद 20 रकात भी साबित है, कभी कड़ी खिचड़ी कभी बिरयानी। आयशा फरमाती जो मगरिब के बाद 20 रकात पढ़ेगा खुदा उसके लिए जन्नत में घर बनाएगा। समझ आई बात? तो 6 रकात से लेकर 12 साल की इबादत से लेकर जन्नत में पहुंचने तक है 20 रकात तक पढ़ना चाहिए, आदमी के ऊपर है। तो हर दौर में मशाइखीन ने इन नवाफिल का एहतमाम किया है, हमें भी करना चाहिए, कम से कम 6 रकात तो पढ़ ले। सो मगरिब के बाद अगर कोई 4 रकात पढ़े तो क्या सवाब है? इब्न अब्बास रज़ियल्लाहु ताला अन्हु से मरवी है, नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाया जो शख्स मगरिब के बाद दुनिया की गुफ्तगु करने से पहले, ये बहुत ताकीद है हर रिवायत में, दुनियावी बातचीत नहीं, सुन्नत के बाद 4 रकात, मैंने अभी समझाया आपको, 2 रकात सुन्नत फिर 4 रकात पर, उसका मर्तबा इल्लीयीन में बुलंद किया जाएगा, इल्लीयीन में उसका मर्तबा, और उस शख्स के बराबर उसको सवाब मिलेगा जिसने मस्जिद अक्सा में शबे कदर पाली, शबे कदर मस्जिद अक्सा में, ये आधी रात की इबादत से ज्यादा है, बहुत जबरदस्त सवाब। इत्तेहाद सादा में जिल्द नंबर 3 में इस रिवायत को नकल किया है, पेज नंबर 371 में हजरत इब्न उमर से मनकूल है, नबी अकरम सासन फरमाया जो मगरिब के बाद 4 रकात की मुदाविमत करेगा हमेशा, उसे जिहाद के बाद जिहाद का सवाब मिलेगा। मारका बाद मारका के बाद मारका, आदमी जाता रहता यहां से वहां, उस जमाने में नबी सल्लल्लाहु अलैहि वसल्लम के जमाने। इसीलिए इब्न मसूद रज़ियल्लाहु ताला अन्हु मगरिब और ईशा के दरमियान 4 रकात पढ़ते थे, यानी 2 सुन्नत और 4 रकात, और फरमाते थे नबी सल्लल्लाहु अलैहि वसल्लम इसको पढ़ा करते थे। तो मगरिब और ईशा के दरमियान जो नमाज पढ़ी जाती है उसको क्या कहते हैं? अवाबीन, उसका नाम है अवाबीन, तोबा करने वाला। ये खलवत में पढ़ी जाए अलग से, हाँ अवाबीन है। मगरिब के बाद आप बहुत नवाफिल पढ़ते थे, आप सल्लल्लाहु अलैहि वसल्लम ज्यादातर नवाफिल मगरिब के बाद पढ़ा करते थे और फिर ईशा की नमाज पढ़कर फिर घर पर जाते थे, आपका मामूल रहा, क्योंकि 2 रकात भी पढ़ते थे तो लंबी की रात करते थे, टाइम हो जाता था ईशा का, 1 घंटा होता है मगरिब और ईशा के दरमियान, तो लंबी की रात पढ़ते थे, ईशा की अजान होने तक आप पढ़ा करते थे। साहबा किराम का भी मामूल था मगरिब और ईशा के दरमियान नमाज पढ़ा करते थे, बड़े फजाइल है इसके। इसीलिए कुरान की जो आयत है ना, हजरत अनस फरमाते कानू कलील मिन अल्लैल मा यहजऊन, जिनके बदन बिस्तर से अलग रहते हैं वो मगरिब और ईशा के दरमियान नवाफिल कसरत से पढ़ने की वजह से। इसीलिए इब्न अब्बास की रिवायत नैलुल अवतार में नकल की है कि जिसने जोहर असर मगरिब और ईशा के दरमियान, यानी जिसने जोहर की सुन्नत सारी और असर की 4 रकात सुन्नत और मगरिब और ईशा के दरमियान इबादत की, अल्लाह उसकी मगफिरत कर देता है और 2 फरिश्ते उसकी सिफारिश करेंगे क़यामत के, 2 फरिश्ते खास। इसीलिए ابو بکر رضی اللہ تعالیٰ عنہ سے منقول ہے، جو شخص مغرب کی نماز پڑھے پھر اس کے بعد دو رکعت نماز گفتگو سے پہلے پڑھے، اس کے بعد دو رکعت نماز سنت کسی سے بات، اسے اللہ تبارک و تعالی حضیرۃ القدس میں مقام عطا فرمائیں گے، جو سب سے اونچی جگہ ہے، اور اگر چار رکعت پڑھے اس نے گویا حج کے بعد حج کیا، اور جس نے چھ پڑھا اس کے 50 سال کے گناہ معاف ہو جاتے ہیں۔ یہ ابن شاہین نے نقل کیا ہے اس کو۔ انس بن مالک رضی اللہ عنہ سے مروی ہے، جو شخص مغرب کے بعد 12 رکعت نماز پڑھے، ہر رکعت میں 40 مرتبہ قل ھو اللہ احد پڑھے، 12 رکعت اور ہر رکعت میں 40 ٹائم قل ھو اللہ احد، اس سے فرشتے ملاقات کریں گے۔ اتحاف السادہ میں اس کو نقل کیا ہے، اور جسے فرشتے ملاقات کریں گے ان کو پل صراط پر اور حساب اور کتاب کے وقت محفوظ رکھا جائے گا، اس کا حساب کتاب نہیں ہوگا۔ یہ اتحاف السادہ صفحہ 371 پر اس روایت کو ابان نے نقل کی حضرت انس رضی اللہ تعالیٰ عنہ کے حوالے سے۔ سیر سعید میں جبیر رضی اللہ تعالیٰ فرماتے ہیں، جو شخص مغرب اور عشاء کے درمیان مسجد میں معتکف رہے، مسجد اور مغرب اور عشاء کے درمیان اعتکاف، یعنی مسجد میں بیٹھا رہے سوائے دعا اور تلاوت قرآن کے، یہاں تو بیٹھے بیٹھے باتیں کر کچھ نہیں ملے گا اس سے، چاہے 2 گھنٹے بیٹھے رہو، سوائے دعا اور تلاوت قرآن کے کوئی دوسری بات نہ کرے تو اللہ پر حق ہے کہ اس کے لیے جنت میں 2 محل بنائے۔ ایک محل کتنا بڑا؟ 100 سال سفر کرے اتنا بڑا۔ کتنے سال؟ ہمیں سفر کرتے کرتے آج 50 سال ہو گئے، پیدا ہونے سے لے کر ابھی تک دوسرے 50، باقی 100 سال کا ایک محل، اور ان دونوں محل کے درمیان میں گارڈنز ہوں گے کہ ساری دنیا اس گارڈن میں آ جائے۔ ہاں سمجھتے ہو میری بات؟ علامہ زبیدی نے اس کی شرح میں لکھا ہے، یہ ثواب چند شرطوں کے ساتھ ہے، جنت کے 2 محل اور 100 سال کا ایک محل، اتنا لمبا، کتنے اس میں روم ہوں گے، مغرب کی نماز جماعت کے ساتھ پڑھے، ایک شرط، با جماعت مغرب ہو، اور جس مسجد میں جماعت ہوتی ہو وہاں، دکان میں نہیں، گھر میں نہیں۔ نمبر 3، مغرب کی نماز پڑھ کر اسی جگہ بیٹھ کر عبادت میں مشغول ہو گیا، عبادت میں کوئی دنیاوی بات چیت نہ ہو، یہ 3 شرط ہو مغرب سے عشاء کے درمیان، تو اس کے لیے ثواب ہے جنت میں 2 محلہ، محل، کاسل، بنگلے، اور اس کی مسافت اتنی بڑی، اور اس کے درمیان میں جو 2 محل کے درمیان وہ باغ اتنا بڑا کہ ساری دنیا اس میں آ جائے۔ سعید بن جبیر رضی اللہ تعالیٰ فرماتے ہیں، عشاء سے پہلے 4 رکعت اور 2 رکعت فضیلت بھی بہت زیادہ ہے، نبی صلی اللہ علیہ وسلم اس کو پڑھا کرتے تھے۔ عشاء کے پہلے 4 رکعت 4 قبل العشاء اور عشاء کے بعد 2 رکعت سنت، یہ اس کا ثواب زیادہ ہے۔ انس بن مالک فرماتے ہیں، آپ صلی اللہ علیہ وسلم فرمایا، عشاء کے بعد 4 رکعت شب قدر کی 4 رکعت کی طرح ہے، 2 سنت اور 2 نفل، پھر وتر پہ نا، وتر تو تہجد میں پڑھی جاتی ہے، شب قدر۔ مجموع الزوائد کی روایت ہے، انس بن مالک جلد نمبر 2 صفحہ 231 پہ اس روایت کو نقل کیا ہے۔ ابن عمر فرماتے ہیں، نبی اکرم صلی اللہ علیہ وسلم فرمایا، جو شخص عشاء کی نماز جماعت سے پڑھے फिर चार रकात मस्जिद में निकलने से पहले इशा की नमाज बा जमात, फिर चार रकात मस्जिद में निकलने से पहले चार रकात पढ़ लें तो उसका सवाब शबे कदर के मिसल पाएगा। शबे कदर मिलना कितना मुश्किल है, इसलिए सुन्नत मौकदा 12 होगी, फजर से पहले की 2, जोहर से पहले 4-6, जोहर के बाद 2-8 और मगरिब के बाद 2-10 और इशा के बाद 2 सुन्नत मौकदा मिलाकर के 12 हो गई। जो शख्स दीन रात में 12 रकात सुन्नत मौकदा पढ़ेगा, निसाई शरीफ की हदीस है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जन्नत में दाखिल होगा, जन्नत में दाखिल होगा। अल्लाह अकबर। उम्मे हबीबा फरमाती है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इब्ने खुजैमा और निसाई और मिश्कात की रिवायत, जो 12 रकात दिन में सुन्नतें पढ़ेगा उसके लिए अल्लाह जन्नत में घर बनाएगा। हाँ, बहुत ज्यादा सवाब है इन सुन्नतों को पढ़ने का। अल्लाह तबारक व ताला हमें सुन्नतों को अदा करने की तौफीक अता फरमाए। हाँ, और सबसे बड़ी बात यह है कि फजर जब सुन्नतों और फर्ज के दरमियान में आदमी को दुआएं करनी चाहिए। अल्लाह तबारक व ताला अल्लाह ताला उन इबादतों को कबूल फरमाए। बहुत काम की बातें आज भी हुई है, बहुत सारे मसाइल का हमें पता नहीं होता है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी हमारे सामने आती है तो अब हमें पता चलता है कि क्या क्या सवाब रखा हुआ है अल्लाह पाक ने, कि आदमी को पता नहीं है। इन नवाफिल को, इन सुनन की पाबंदी कीजिए। अल्लाह ताला के नबी फरमाते हैं, अल्लाह की हदीस कुदसी के, बंदा नवाफिल से मेरे करीब हो जाता है, जब ये मेरे करीब हो जाता है नवाफिल पढ़ते पढ़ते, मैं उसकी आंख बन जाता हूँ, मैं उसका कान बन जाता हूँ, मैं उसका हाथ बन जाता हूँ, मैं उसका पैर बन जाता हूँ। वो या अपने हाथ और अपने बदन से वही काम करेगा जो मेरी मर्जी के मुताबिक होगा। अल्लाह पाक हमें अमल की तौफीक अता फरमाए। हमारे बहुत सारे लोग बीमार हैं, हमारे सलीम भाई लाखी को हार्ट अटैक हुआ है, उनके लिए दुआ फरमाए, अल्लाह ताला उनको मुकम्मल शिफा अता फरमाए। हमारे और बहुत सारे मुसल्ली, हमारे हाफिज अहमद साहब भी बीमार हैं, अल्लाह उनको भी शिफा अता फरमाए, और बहुत सारे हमारे मूसा भाई हैं इसी तरह उनके घर में से, इसी तरह हमारे याकूब भाई हम, जो एक हर एक आदमी बीमार होता है, अल्लाह पाक सब के लिए दुआ करो। उम्र का भी तकाजा, कमज़ोरी भी वगैरह होती है, दुआ करें अल्लाह पाक सबको मुकम्मल शिफा अता फरमाए। और फौजगी के लिए हमारे मौलाना इस्माइल देसाई साहब रहमतुल्लाह अली, जिनका कुछ महीनों पहले इंतकाल हुआ था, उनके अहलिया का, उनकी घरवाली का, हमारे यूनुस भाई देसाई की माँ होती है, तो उनका आज इंतकाल, गुज़िश्ता कल इंतकाल हुआ, लेकिन अभी जोहर के वक्त उनका जनाजा है। हम दुआ करते हैं अल्लाह तबारक व ताला मरहुमा की मगफिरत फरमाए और अल्लाह ताला उनके हसनात को कबूल फरमाए, अल्लाह ताला उनकी सय्यात को हसनात से मुबद्दल फरमाए, अल्लाह तबारक व ताला उनको जन्नतुल फिरदौस नसीब फरमाए, अल्लाह उनकी आखिरत के सारे मराहिल आसान फरमाए, और उनके जितनी औलाद है अल्लाह ताला उन सबको सब्र जमील नसीब फरमाए। अल्लाह ताला हम सबको अमल की तौफीक अता फरमाए। सारे बीमार जहाँ जहाँ दुनिया में हो, पूरे ब्रेडफोर्ड में, पूरे यूके में, पूरी दुनिया में, हॉस्पिटलों में हो, घरों में हो, अल्लाह ताला सबको शिफा अता फरमाए। और ये बीमारी जो आई हुई है अल्लाह ताला इस बीमारी से सबको छुटकारा नसीब फरमाए, और मरहूमिन मरहूमात के अल्लाह मगफिरत फरमाए। या रब्बी लकल हम لك الحمد كما ينبغي لجلال وجهك ولعظيم سلطانك يا اكرم الاكرمين اللهم صل وسلم دائما ابدا على حبيبك خير الخلق كلهم اے اللہ تیرے پیارے حبیب پاک صلی اللہ علیہ وسلم کی پیاری پیاری سنتیں الہ العالمین ہم نے پڑھی ہے سنی ہے اے اللہ مسجد میں اور گھروں پر ریسیور کے ذریعے مکسلر کے ذریعے ویب سائٹ کے ذریعے الہ العالمین سارے سننے والوں کو قبول فرما، سنتوں کے صدقے اللہ اور تیرے حبیب صلی اللہ علیہ وسلم کی باتوں کے صدقے اے اللہ ہمارے اس درس کو قبول فرما، اے اللہ ہمیں اس کی پابندی کرنے کی توفیق نصیب فرما، ہمارے دلوں میں پیارے حبیب صلی اللہ علیہ وسلم کی سچی پکی محبت نصیب فرما، سچی پکی محبت نصیب فرما، ان کی آل اولاد کی محبت نصیب فرما، صحابہ کرام کی محبت نصیب فرما، اولیاء نیک صالحین کی محبت نصیب فرما، اے الہ العالمین یا ارحم الراحمین یا اکرم الاکرمین، مرتے دم تک سنت کے مطابق زندگی گزارنے کی توفیق نصیب فرما، اے اللہ تیری رضا والی زندگی نصیب فرما، تیری مرضیات والی زندگی گزارنے کی توفیق نصیب فرما، یا اللہ یا رحمان موت آئے ایمان پر موت نصیب فرما، ایمان پر موت نصیب فرما، الہ العالمین ہمارے لیے مانگنا اے اللہ بہت ہی مشکل الفاظ ہے، لیکن تیرے لیے کوئی مشکل نہیں، جب وقت آئے موت کا اے الہ العالمین مدینہ منورہ میں تیرے حبیب صلی اللہ علیہ وسلم کے الہ العالمین مسجد نبوی میں سجدے میں الہ العالمین نماز کی حالت میں موت آئے اور جنت البقیع میں ہمیں دفن ہونا نصیب فرما، جنت البقیع میں دفن ہونا نصیب فرما، جنت البقیع میں دفن ہونا نصیب فرما، بار بار حرمین شریفین کی زیارت نصیب فرما، الہ العالمین بہت سارے لوگوں نے دعا کے لیے کہا ہے، بہت سارے بیمار ہیں، سب کے تو نام بھی نہیں لے سکتے اللہ، بہت سارے ہیں، سب کو شفا عطا فرما، سب کو شفا عطا فرما، سب کو شفا عطا فرما، جو ہسپتالوں میں انہیں بھی، جو گھروں میں ہیں کمزور ہیں اللہ، ان سب کو شفا عطا فرما، الہ العالمین الہ العالمین ہماری اس بستی پر خصوص رحمت نازل فرما، اللہ تیری خصوص رحمت نازل فرما، اللہ وبا کو ختم فرما، بلا کو ختم فرما، آنے والی بیماریوں سے ہماری آل اولاد کی پوری امت مسلمہ کی حفاظت فرما، اللہ ہماری مغفرت فرما، ہمارے ماں باپ کی مغفرت فرما، ہمارے اہل و عیال کی مغفرت فرما، اللہ العالمین ہمارے اساتذہ کرام کی مغفرت فرما، ہمارے شیوخ کی مغفرت فرما، اے اللہ ہمارے خواص کی مغفرت فرما، عوام کی مغفرت فرما، اللہ العالمین ہمارے دوست احباب کی مغفرت فرما، اللہ ہم سے تعلق رکھنے والوں کی مغفرت فرما، اے اللہ جو ہمارے لیے غائبانہ دعا کرتے، اے اللہ ان کی بھی دعا قبول فرما اور ان کی بھی مغفرت فرما، اللہ العالمین جو ہم سے محبت کرتے ہیں، اللہ العالمین ان کی محبت کو، محبت کا ان کو بے انتہا اجر نصیب فرما، بے انتہا اجر نصیب فرما اور ان کی بھی مغفرت فرما، الہ العالمین یا ارحم الراحمین پوری امت کی مغفرت فرما، پوری امت کی مغفرت فرما، پوری امت کی مغفرت فرما، اے اللہ اس بیماری کو ختم فرما، ہمیں توبہ استغفار کی توفیق نصیب فرما، توبہ استغفار کی توفیق نصیب فرما، یہ ہمارے گناہ کی وجہ سے ہے، ہماری کوتاہی کی وجہ سے ہے، یا پھر ہمارا تو امتحان لے رہا ہے، اے اللہ ہم بڑے کمزور ہے، ہمارا امتحان نہ لے، ہمارا امتحان نہ لے، اپنے رحم و کرم سے معاف فرما دے، اپنے رحم و کرم سے معاف فرما، اپنے رحم و کرم سے معاف فرما، الہ العالمین جو بھی بستر میں پڑے ہیں، بیمار ہیں، اللہ سب کو شفا عطا فرما، سب کو عافیت نصیب فرما، الہ العالمین سارے مرحومین مرحومات کی مغفرت فرما، سارے مرحومین مرحومات کی مغفرت فرما، یا اکرم الاکرمین یا ارحم الراحمین، نبی اکرم صلی اللہ علیہ وسلم نے پوری زندگی جتنی خیر کی دعائیں مانگی ہے اس میں ہم سب کا حصہ نصیب فرما، اور جتنے شرور سے پناہ مانگی ہے ان تمام شرور سے ہماری حفاظت فرما، وصلی اللہ تعالی علی خیر خلق سیدنا محمد وآلہ وسلم.